नेपालको कला साहित्य तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा अहिले हामीले निम्ताएका छौं रंगकर्मी सुनिल पोखरेल। 2020 असार 2 गते खोटाङमा जन्मनुभएका सुनिल पोखरेल लामो समयसम्म रंगमञ्चसँग आबद्ध हुनुहुन्छ। 2038 स्थापित आरोहण तथा 2058 स्थापित गुरूकुलसँग सम्बद्ध रंगकर्मी सुनिल पोखरेल विक्रम सम्वत 2030 दशकदेखि यस क्षेत्रमा काम गर्दै आउनुभएको छ। अन्तर्राष्ट्रिय नाटक महोत्सवको आयोजक भई 3 पटकसम्म सफलतापूर्वक सम्पन्न भएको सो आयोजना अब सन् 2012 हुने तयारीमा लागेको छ। रंगकर्मी पोखरेल हाल अमेरिकी भ्रमणमा हुनुभएको अवसरमा हामीले रंगमञ्च र यस सम्बन्धी केही खसखसहरू राखेका छौं। रंगकर्मी सुनिल पोखरेलज्यू, तपाईँलाई खसखस.com स्वागत छ।
हस्, धन्यवाद।
अमेरिकी भ्रमणको कारण के हो?
यो गएको 5 वर्षदेखि न्यू जर्सीमा एपिक थिएटर भन्ने एउटा संस्थाले दक्षिण एसियाली नाटक महोत्सव गर्दोरहेछ, अनि यो वर्ष चाहिँ रविन्द्रनाथ टेगोरमा खिचकेर बेस, अनि उनीहरूले दक्षिण एसियाबाट 1-2 रंगकर्मी हरेक वर्ष बोलाउने गरेको रहेछन्। यो वर्ष चाहिँ म पनि परेको त्यसैमा, अनि आएको बेला अलिअलि घुमघाम पनि गरिहालौँ भन्ने।
अनि दक्षिण एसियाबाट छाने नियमक्रममा नेपाल मतलब पर्ने कुनै मापदण्ड अथवा के छ?
त्यहाँ छैन, मैले चिनेको छैन अहिलेसम्म उहाँहरूलाई।
हजुर,
के जस्तो लाग्यो भने पोहोर साल राष्ट्रिय नाट्य विद्यालयको चेयरपर्सन आउनुभएको थियो, सम्भवतः उहाँले सिफारिस गरेको हुन सक्छ।
कस्तो अनुभव गर्नुभयो यसमा?
खुसी लाग्यो, किनभने अब एउटा सबै किसिमको सम्मान प्यानल पुलिसको आउनु, गेस्ट अफ आउनु।
अघि मैले परिचयमा भनेको जस्तै 2038 आरोहण शुरू गर्नुभयो, 68 आउँदाखेरि आरोहणलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
यो संस्थाको जीवन भनेको पनि मान्छेकै जीवन जस्तो उतार चढाव भएको हुँदो रहेछ कि, भनेको कहिले उकाली कहिले ओह्राली। तर अहिले अब आरोहण नेपाली रङ्गमञ्चमा सक्रिय छ, पुरानो मध्यको संस्था हो, हाराहारी सर्वनाम भयो आरोहण, एकै वर्ष खोलेका हुन्। ती लामो समयसम्म निरन्तर हुने संस्थाहरू भनेको समूह यी दुईटा हुन् र जनकपुरको मिथिला नाट्यकला परिषद। ती भएर पछाडि फर्केर हेर्दाखेरि जस्तो हामीले 25 मनायौं होइन रजत जयन्ती, अनि अब 30 लगाइसक्यो, खुसी लाग्छ।
सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट नै त होइन, थुप्रो चिजहरू मागिसक्यो। अब त्यो स्थायित्व नै अहिले छैन, रङ गुरुकुलको भाडाको जग्गामा बसेका छौँ हामी, घरपतिले छोरा कि छोरा भन्दैछन् रे भन्दै थिए।
एउटा भनाइ मैले कोट गरेको छु, आरोहणका रंगकर्मी सुनिल पोखरेल नेपाली रंगमञ्चका प्रतिबद्ध सृजनशील नाट्यकर्मी मानिन्छन्, कसरी लिनुहुन्छ यस भनाइलाई?
निरन्तरता चाहिँ हो मेरो एउटा
प्रतिबद्ध पनि
एउटा कर्म, सृजनशील चाहिँ त्यो अरूले मूल्याङ्कन गर्ने कुरो हो।
ब्राजिलका रंगकर्मी अगस्तो बोयलको फोरम थिएटरको अवधारणा नेपालमा तपाईँले कचहरी नाटकको रूपमा भित्राउनुभयो।
हजुर,
ब्राजिलियन जनजीवन र नेपाली जनजीवनमा समानता के त्यस्तो छ र कचहरीलाई कचहरीको रूपमा तपाईँले भित्राउनुभयो?
खास जनजीवनको समानता भन्दा पनि ब्राजिलमा पनि गरिबी र त्यो धनी बीचको खाडल एकदमै ठूलो छ होइन, अनि त्यो सुखवासीहरू धेरै भएको देश हो त्यो, अत्यन्तै बढी हिंसा यो लागु औषधको व्यापार भएको देश, अनि खास त्यो जनजीवनको समानता भन्दा पनि हामीले चाहिँ शैली लाइएको भनेको त्यसले के विश्वास गर्छ भने गएर समस्याको समाधान कलाकारले देखाउने होइन, यदि कहीँ समस्या छ भने समाधान पनि त्यही छ भन्ने विश्वास गर्छ, अनि विषय उठ्छ कलाकारले सिकाउन पाउँदैनन् सन्देश दिन पाउँदैनन्, एक ठाउँमा गएर समस्यामा नाटक रोकिन्छ, रोकिस दर्शकलाई सोधिन्छ यो समस्या हाम्रो हो कि होइन, हो भने तपाईँको विचारमा यसको समाधान के हुन सक्छ भन्नुहोस्, हामी अहिले गएर देखाउँछौ, दर्शकहरूबाट छलफल हुन्छ आउँछ, गरेर देखाउनुपर्छ, पटक पटक गरेर देखाइन्छ, चित्त बुझ्यो यो समाधान हुन सक्छ, तपाईँ जीवनमा प्रयोग गर्न सक्नुहुन्छ यसलाई भनिन्छ, अनि त्यो छलफलमा खास गरेर नाटक सकिन्छ र दर्शकले आएर खेल्न पाउँछ त्यो मुख्य भूमिका, उसले चाह्यो भने बोलाइन्छ भने दर्शक खेल्छन् पनि आएर,
त्यसैले कचहरी नाम दिनु।
हजुर हजुर,
अनि यो जसरी कचहरी तपाईँले भित्राउनु भयो त्यसै गरी नाटकमा चाहिँ नयाँ नयाँ प्रयोग र प्रस्तुतिको क्रममा निबन्ध र कविताहरूलाई पनि नाटक रङ्गमञ्च प्रस्तुत गरिने गरिएको छ, तपाईँको कस्तो धारणा भएको छ यसप्रति?
अनि किनभने यो ललित कलाको सबै विधाहरूले अन्तर्क्रिया गरेनन् भने कुनै पनि विधा अगाडि जाँदैन क्या राम्रोसँग. फेरि नाटक भनेको त किसिमको समग्र कला हो जहाँ लेख्ने साहित्यबाट सुरु भयो होइन, स्क्रिप्ट साहित्यतिर पर्यो, संगीत आउँछ त्यसैमा, प्रकाश व्यवस्था, चित्र, सबै चिजहरूको समग्र कला भएको हुनाले पनि यो अन्तर्क्रियाहरू चाहिँ भइराख्नुपर्छ भन्ने हाम्रो मान्यता हो. त्यही भएर महिनाको एउटा एकल कविता टिकटमा गर्छौँ हामी एकजनाको, अनि टिकट काटेरै हेर्नुहुन्छ श्रोताहरूले. अहिलेसम्म कति 20-22 जना कविहरूले गरिसक्नुभयो होला. अनि चित्रकला सम्बन्धी कार्यशालाहरू पनि गर्छौँ. उपन्यासलाई नाटकमा पनि गरियो, खन्चक्कर सञ्जीव पोखरेलको कथा कविताहरू त गरिराखेका
छन्. प्रभावकारी छ तिनै विधालाई नाटकमा रङ्गमञ्चमा. समय क्रममा नेपाली नाटक तथा रङ्गमञ्चमा अप्नाएका प्रवृत्तिहरू विभिन्न थरीका छन्
हजुर.
र अहिले आएर चाहिँ नि तपाईँले जस्तो कचहरी नाटक चाहिँ नि सबैभन्दा नौलो प्रवृत्ति भएको छ. नेपाली नाटकको इतिहासमा, सुरुदेखिको इतिहासमा चाहिँ हेर्दै लिएर आउँदाखेरि कुन चाहिँ प्रवृत्ति सबैभन्दा बढी प्रभावकारी र दीर्घकालीन भएको देख्नुहुन्छ त?
एक समय यो यथार्थवादी नाटकहरू, मनोवैज्ञानिक यथार्थवादी नाटकहरू, रिमाल, विजय मल्ल, गोठाले खालका नाटकहरूको समय थियो. ती नाटकहरू अहिले पनि खेलिन्छन्. तर अहिले पछिल्लो समयमा चाहिँ म के देखिरहेको छु भने नेपाली रङ्गमञ्चको नयाँ प्रवृत्ति भनेको आफ्नो माटोतिर फर्किने के. नेपालमा भएको विभिन्न जात जाति संस्कृति प्रदर्शनकारी कलाहरूबाट तत्त्वहरू लिएर त्यसलाई आधुनिक हिसाबले इन्टरप्रेट गर्ने, अर्थ लगाउने, पुनर्व्याख्या गर्ने भनौँ, यो किसिमको प्रवृत्ति अहिले बढेर आएको छ नेपाली नाटकमा. प्रायः सबै प्रस्तुतिहरू धेरैजसो पश्चिमको प्रवृत्तिहरूभन्दा पनि आफ्नो आफ्नोतिरको तत्त्वहरूलाई लिएर अनि सिधा लाक्षणिक कुराहरूतिर पनि गएको देख्छु म अहिलेको नाटक. सिधा ठाडो कुरो नभनेर मान्छेहरूलाई बहुल अर्थहरू दिने खालको प्रवृत्ति पनि अलिक पछिल्लो समय खास गरेर अभि सुवेदीहरूले लेख्न थाल्नु भएपछि चाहिँ त्यो प्रवृत्ति पनि भयो देखिएको छ.
नाम विशेषले त्यस प्रवृत्तिलाई भन्नु पर्दै कि लाक्षणिक प्रवृत्ति भन्नुहुन्छ?
अब अविदाहरूले भन्दाखेरि चाहिँ त उत्तराधुनिक भन्नुहुन्छ होइन, जहाँ फरक फरक मान्छेले आफ्नो व्याख्या गर्न सकिने अन्त कलामा त्यो हुन्छ नि त्यसै पनि.
यहाँलाई मन परेको प्रवृत्ति चाहिँ कुन हो?
यी दुईटै प्रवृत्ति मनपर्छ मलाई, भनेको आफ्नो जरातिर फर्किने पनि र यो बहुल अर्थ भएकै चाहिन्छ किनभने ठाडै भन्ने जमाना गयो. अब
अनि अब जस्तै मैले अघिको परिचयमा पनि भने तपाईँ गुरुकुलसँग पनि 2058 सालदेखि आबद्ध हुनुहुन्छ. गुरुकुलले चाहिँ नाटक सिकाउने गरिनुभएको छ. कलाकारको उत्पादन गर्दाखेरि तिनीहरूको परिणामप्रति कतिको सन्तुष्ट हुनुहुन्छ त?
अन्त दुई किसिमको, पहिला चाहिँ हामीसँग 2 वर्षको आवासीय कोर्स थियो अनि 17-20 जना जति मान्छेहरू 2 पटक गरेर त्यहाँबाट उत्पादन भए. तीमध्ये कोही युरोपतिर पनि छन्, थिएटरै पढिरहेछन्, नाटकै पढिरहेछन्, कोही कोही टिङ हामी सँगै गुरुकुलमै आबद्ध छन् धेरैजसो साथीहरू. अनि त्यो बाहेक चाहिँ हामी यो छोटो समयको कचहरी तालिमहरू 10 दिने 15 दिने पनि गरिराख्छौँ. त्यसबाट त कति उत्पादन भइसक्यो होला, न त्यो गर्नेरै साध्य छैन. गत वर्षहरूमा धेरैवटा कार्यशालाहरू गऱ्यौँ हामीले त्यसरी. अनि यसरी प्रोफेसनल चाहिँ हामीले त्यो 20 जना जस्तो विद्यार्थीहरू ल्यायौँ होला.
भनेपछि गुरुकुलमा तालिम लिएपछि निस्केर कलालाई निरन्तरता दिने भन्ने कुरो
धेरै जसोले चाहिँ त्यहाँबाट निस्केकोहरूले निरन्तरतै दिइरहेछन्
दिइरहेछन् र तपाईँलाई जाने त्यसमा सन्तोषै छ,
खुसी लाग्छ.
कलाकार मात्रै उत्पादन गर्नुहुन्छ तपाईँ या नाटककार अथवा चाहिँ निर्देशक पनि उत्पादन गर्नुहुन्छ?
हामी मूल रूपमा त्यो हाम्रो कोर्स चाहिँ सबै विषय पढ्नुपर्छ. त्यसमा मास्क बनाउनेदेखि लिएर प्रकाश व्यवस्था, सबै ध्वनि अनि अभिनय निर्देशन सबै चिजहरू पढ्नुपर्छ पढ्न चाहिँ. तर निर्देशकहरू अहिले त अब नयाँ भाइहरू आउन थाल्नु भएको छ निर्देशकहरू. अहिले पनि एउटा नयाँ भाइले नै, रङ्कत भाइले गरिराख्नु भएको छ.
तालिम र तालिका शुल्क बारेमा अलिकति केही जानकारी दिनुहुन्छ?
त्यो बेला हामीले जस्तो यो 15-20 जना साथीहरू जुन उत्पादन भयो त्यहाँबाट, त्यो बेला चाहिँ हामीले उल्टो छात्रवृत्ति दिन्थ्यौँ, बस्ने ठाउँ र छात्रवृत्ति खानको लागि. अनि त्यो म्यानेज सबै संस्था उनीहरूले गर्छन्, त्यही अहिले पनि सम्भव त्यस्तै छ चलन हाम्रो. जस्तो अब त्यहीँबाट पास आउट भएको विद्यार्थी भाइहरू अहिले जो कलाकार हुनुहुन्छ उहाँले तलब पाउनुहुन्छ महिने पछि बिहा नभएकोहरूले त्यहीँ बस्न पाउनुहुन्छ, कोठा थोरै भएको हुनाले बिहा हुनेहरू चाहिँ छेउछाउ बस्छन्। अनि जस्तो एउटा मान्छे अभिनेता हो, एक्टर हो, तर पुस्तकालय उसले हेर्छ र प्रकाशको हाकिम पनि भयो, एकजना मान्छेले तिनवटा टोपी नत्र मानेरै गर्न सकिँदैन, अनि त्यसरी काम गरिरहेका छौँ। अनि आफ्नो बरार कुँडार आदि इत्यादि हलसभा गर्ने सबै कलाकारहरूले
गुरुकुल तथा आरोहण दुगलाई सञ्चालन गर्नको लागि पैसाको पर्छ, आवश्यकता पर्छ
पर्छ,
यसको लागि एनजिओको सहायता लिनुपर्छ, तपाईँले लिनुभएको छ होइन?
हामीले जस्तो कचहरीहरू गर्दाखेरि त अब अरू डोनर एनजिओहरू एनजिओहरूबाटै सहयोग लिन्छौँ। अनि यो चाहिँ अब जुन मञ्चमा गरिने नाटकहरू हो त्यसमा चाहिँ खासै एनजिओहरूले सहयोग गर्दैनन्। अनि टिकटको बिक्रीको पैसा र अहिलेसम्म चाहिँ हामीसँग नर्वेजियन रङ्गमञ्चसँग साझेदारी थियो हाम्रो, 11 सकिन्छ तर त्यो त्यसपछि चाहिँ अलिक गाह्रो पर्छ हामीले, त्यसले निकै ठुलो मदत गरेको थियो हामीले।
हजुर, एनजिओको मदत लिँदाखेरि तपाईँलाई आफूलाई सन्तुष्ट मान्नुहुन्न किनभने एनजिओको मेसेज चाहिँ नि आफूले इन्सर्ट गर्नुपर्छ आफ्नो उसमा भन्दाखेरि तपाईँलाई सन्तुष्ट छैन भन्नुहुन्छ?
होइन, यस्तो हो
के हो
जस्तो तपाईँ कसरी कुरा गर्नुहुन्छ म भर पर्छ कि, जस्तो कचहरीमा केही मेसेजै जाँदैन, इस्यु मात्रै उठ्ने हो त्यसमा, अनि त्यो भनेको त्यही समाजको इस्यु उठ्ने हो, यहाँ देखाउने हो होइन, अनि त्यो भएर हामीले त्यसमा गाह्रो नै पर्दैन। मञ्चमा हामी एनजिओहरूको खासै लिँदैनौँ सर।
भनेपछि त्यसमा एनजिओहरूको लिँदाखेरि तपाईँलाई त्यो
छैन, अहिलेसम्म समस्या भएको छैन, बराबरीमा कुरा गरेर उनीहरूलाई कन्भिन्स गर्न सक्यो भने काम गर्न सकिन्छ।
सरकारको तर्फबाट केही सहयोग वचन अथवा केही पाउनुभएको?
विराटनगरमा पनि छ गुरुकुल, एउटा हल छ, अनि त्यहाँ पनि साथीहरूसँग नियमित रूपमा नाटकहरू हुन्छ। त्यो जग्गा हामीले सरकारले दिएको हो, पहिला नगरपालिकाले दिएको थियो, पछि सरकारले हामी पनि नाममा भोगचलन गर्ने गरी दियो। अहिले काठमाडौँमा पनि मागिरहेको छौँ हामी, काठमाडौँमा किनभने एकदम गाह्रो भयो, अनि तर उहाँ सरकारमा बस्ने साथीहरू सकारात्मक हुनुहुन्छ यो बारेमा। र बिचमा यो अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्दाखेरि हामीलाई 20 लाख रुपियाँ सरकारले सहयोग गरे।
अनि यही क्रममा चाहिँ भनौँ न, सरकारी रङ्गमञ्चको लागि नेपाल काठमाडौँमा राष्ट्रिय नाच गर्छ, राष्ट्रिय सभा गृह छ, प्रज्ञा प्रतिष्ठानहरू छन्, रङ्गमञ्च नाटकको लागि प्रवर्धनको गर्नको लागि यी संस्थाहरूको चाहिँ भूमिका कसरी हेर्नु भएको छ तपाईँले?
एक समयमा चाहिँ यी संस्थाहरू अत्यन्तै सक्रिय थिए, नेपाली नाटक यहाँसम्म आइपुग्नलाई निसन्देह संस्थाहरूको हात छ, तर गएको केही वर्ष 10-15 वर्षदेखि संस्थाहरू खासै सक्रिय छैनन्। मान्छेहरू पनि छन् तर किन सक्रिय नभएको के कारणले त्यो म भन्न सक्दिन।
भनेपछि असन्तुष्ट नै हुनुहुन्छ भने अहिले यतापट्टि आएर
काम गर्नुपर्ने हो, किनभने त्यही काम गर्नको लागि स्यालेरी लिएर बसेपछि।
अब रङ्गमञ्चमा तपाईँले भन्नुभयो यो गुरुकुलमा आउने सबै धेरै जसो युवाहरू छन् होइन, युवाहरू रङ्गमञ्चमा आकर्षण हुनको कारण के हो?
म पनि छक्क पर्छु कहिलेकाहीँ खासमा, किनभने अब अहिलेको युवाहरूसँग त अनेक चिजहरू छ नि, घरैमा बसेर गर्न सकिने वैकल्पिक माध्यमहरू छन्। मलाई के लाग्छ भने यसको दुईवटा कुराहरू होला, एक विद्यार्थीहरूलाई हामी 50% सहुलियत दिन्छौँ, दोस्रो गुरुकुलका साथीहरू भनेर एकपटक अङ्ग्रेजी पढाउने, खास गरेर कलेजमा युनिभर्सिटीमा अङ्ग्रेजी पढाउने दाईहरू साथीहरूले एउटा अनौपचारिक सर्कल बनाउनु भएको थियो, अनि उहाँहरूले आफ्नो विद्यार्थीहरूलाई पठाइदिने कि बुझाउ पर्छ, नाटक हेर्नुपर्छ भनेर कलेजहरूले युनिभर्सिटीले पठाउँदाखेरि, अनि के रहेछ भने नाटक चाहिँ एकचोटि आउन गाह्रो, पहिलोचोटि ल्याउन गाह्रो मान्छेलाई, र गुणस्तरयुक्त प्रस्तुति छ भने त्यो मान्छेले अरू धेरै मान्छेलाई लिएर आउँछ कि, अब उसैले पछि कन्भिन्स गर्छ अरू मान्छेलाई। सम्भवत विद्यार्थीहरू त्यसरी हो कि हामी त 80% भन्दा बढी विद्यार्थी हौ, युवा पुस्ताको मान्छे
भनेपछि युवाहरूको सहभागितालाई निरन्तरता दिनको लागि यस्तै छुट सहयोग र गुणस्तरको चाहिँ
गुणस्तरको नाटक हुनुपर्छ
निरन्तर,
त्यो हो भने भविष्य नेपालको रङ्गमञ्चको भविष्य पनि अलिक सुरक्षित हुन्छ युवाहरू आयो भने।
अघि अनौपचारिक रूपमा पनि कुरा गर्दाखेरि नाटक पिछेको सजावट मा चाहिँ कस्ट धेरै लाग्छ, अब यसको एडजस्ट कसरी गर्नुहुन्छ तपाईँहरू?
अनि कस्ट त लाग्छ, कहिलेकाहीँ अब एकदम थोरै खर्चमा हुने नाटकहरू पनि हुन्छ, सेट नाटकको प्रकृति अनुसार भर पर्ने कुरा हो यो। हामी आफूले गर्ने नाटकहरूमा चाहिँ सेटमा धेरै खर्च गर्दैनौँ, तर यो अन्तर्राष्ट्रिय नाटक महोत्सव गर्दाखेरि चाहिँ उनीहरूले उहीँबाट पठाइएको हुन्छ सेट डिजाइन, हामीले त्यहाँ बनाइदिनुपर्छ, अनि यो चाहिँ बनाउन सक्दैनौँ भन्न पनि लाज हुन्छ, मतलब खर्च हामी धान्न सक्दैनौँ भन्न सकिँदैन, कि त आयोजन नै गर्नु हुँदैन, त्यस्तो बेलाहरूमा चाहिँ अलिक धेरै नै खर्च हुन्छ सबजना।
अनि अन्तर्राष्ट्रिय नाटक महोत्सवमा भाग लिन विदेशबाट आउने रङ्गकर्मीहरू ले हाम्रो यहाँको व्यवस्थापन नाटक व्यवस्थापन मञ्चन व्यवस्थापनलाई देख्दाखेरि उनीहरूको कस्तो प्रतिक्रिया हुन्छ?
खुसीबाट जान्छन्, छक्क परेर जान्छन्। नेपालमा पनि यो लेभलको प्रोफेसनल काम हुन्छ है, डिजाइन उहाँ पठाएर हामी सबै ट्याक्क बनाएर राखिदिएका हुन्छौँ, सबै चिज हस्पिटालिटी हो, त्यसै पनि नेपालको राम्रो छ होइन, एकदम खुसी भएर जान्छन् दर्शक, युवा दर्शक देखेर।
इतिहासतिर फर्केर हेर्दाखेरि चाहिँ 30 दशकमा नाटकले जति तीव्रता फड्को मारेको थियो नि, त्यसपछि फेरि फड्को मारेको देखिँदैन।
30 दशकमा चाहिँ के भयो भने विकल्पहरू धेरै थिएन नि त, 30 दशकमा त टेलिभिजन पनि सुरु भइसकेको थिएन, अनि थुप्रो रङ संस्थाहरू थिए, अनि अत्यन्तै धेरै नाटकहरू हुन्थे। तर अहिलेको नाटक चाहिँ नेपाली नाटक त त्यो बेला बढी मनोरञ्जनमा ध्यान दिइन्थ्यो बढी, अनि त्यसको सोच नेपाली रङ्गकर्मको बारेमा सोच स्पष्ट भइसकेको थिएन, प्रस्तुति धेरै हुन्थ्यो हो। तर अहिले पछिल्लो समयमा नेपाली नाटक सोच सहितको छ त, त्यसले एउटा रूप लिँदैछ, त्यतातिर चाहिँ फर्क मारेको छ। पहिलाभन्दा नाटक कम हुन्छ सत्य, तर गुणस्तर बढेको छ।
अनि कुन धार समातेको छ विशेष त अहिलेका नाटकहरूले?
मैले अघि भने नि यो दुईटा प्रवृत्ति हो मूल मात्रै। हजुर,
चौथो अन्तर्राष्ट्रिय नाटक महोत्सव 2012 भएछ होइन?
हजुर,
यसमा तेस्रो र चौथोमा के फरक छ, के हुनेछ?
सम्भवतः चौथो हामीले तेस्रोको स्केलमा गर्न सक्दैनौ कि अब
कसानो हुने भएछ, सबै
अलिक सानो हुन सक्छ, कति पैसा उठाउन सकिन्, किनभने हामीसँग तेस्रो गरुन्जेलसम्म निश्चित केही पैसा चाहिँ थियो, अनि बाँकी स्पोन्सरहरू खोज्थ्यौँ हामी। अब चौथोमा हामीसँग त्यो सिड मनी हुँदैन, त्यो भएर कति स्पोन्सर खोज्न सकिन्छ, अलिअलि राज्यले पनि मदत गर्छ कि, नत्र त बढ्दै जान्छ यो त, हरेक वर्ष झन् बढी बढी समूहहरूले एप्लाई गर्छन् आउनलाई, के गर्ने सल्लाह गर्दैछौ।
तपाईँले कतै एकचोटि भन्नुभएको थियो राम्रा नाटक को अभावमा, नेपाली नाटक राम्रो नाटकको अभावमा विदेशी अङ्ग्रेजीका अथवा अरू चाहिँलाई अनुवाद गरेर नेपालीमा अनुवाद गरेर प्रस्तुत गरिन्छ भनेर, के साँच्चै नेपाली नाटकहरूको खडेरै पर्यो?
नेपाली नाटकहरू अत्यन्तै कम लेखिएका छन् अहिले। अब हामीले त हरेक दिन नाटक देखाउनुपर्छ, अनि थोरै संख्यामा छ नाटक, दाइहरूलाई करायो करायो लेखिदिनुहोस् न हो लेखिदिनुहोस् भन्यो, अब कतिले लेख्नुहुन्छ कतिले लेख्नुहुन्न, त्यो समस्या हामीलाई छ। अनि फेरि अर्को कुरा पनि छ, अभिनेता कलाकारहरूको तालिमको लागि पनि अरू भाषाको नाटकहरू हुनु आवश्यक छ, फेरि त्यो फरक फरक शैली शिल्पहरू थाहा पाउनको लागि, न त एक रूप पो हुन्छ फेरि।
तर अनि अब जसरी तपाईँले नयाँ नाटक र स्तरीय नाटकको चाहना गर्नुभएको छ, त्यसको लागि लेखनको लागि कुनै प्रोत्साहन अथवा चाहिँ कुनै प्लानहरू गर्नुभएको छ लेखकहरूलाई?
गर्न सकिरहेको छैनौँ हामीले, यो एउटा एकदम गर्नुपर्ने चिज हो। एक त त्यो जनशक्ति हामीसँग छैन जसले लेखनको कार्यशालाहरू गरोस् होइन, के एक्सपर्ट छैन हामीसँग, त्यो भएर पनि गर्न सकिरहेको छैनौँ। तर सोच चाहिँ छ, के गरेर कतै कोहीसँग गुहार मागेर के गर्न सकिन्छ कि भन्ने सोच चाहिँ छ।
तपाईँ बजारमा भएको नाटकहरू त तपाईँलाई भन्नु स्तरीय लागेन भन्नुभयो, तर आफैले लेख्नुहुन्छ कि लेख्नु नाटक आफैले प्रयास गर्दाखेरि कस्तो हुन्छ?
होइन, यो मेरो विषय होइन, फेरि घर जान्ने हुनु हुँदैन।
कलाकार नाटकमा पनि मञ्चन गर्नुहुन्छ र ठुलो पर्दामा पनि अभिनय गर्नुहुन्छ तपाईँ?
ठुलो पर्दामा खासै छैन, एउटा दुईटा होला,
भर्खरै आचार्य भन्ने फिल्ममा पनि खेल्नुभयो र एउटा अघिल्लो अगाडिको फिल्ममा खेल्नुभएको थियो। तपाईँलाई कतापट्टि बढी स्वतन्त्रता र सहजताको अनुभव गर्नुभयो नाटकमा? क्यामेरामा के भयो?
क्यामेरामा ठाउँ थोरै हुन्छ, बाँ दिनुपर्छ क्या धेर, अनि त्यो अभिनयमा त अब जुन यात्रा हुन्छ नि त एउटा चरित्रको शारीरिक मानसिक मनोवैज्ञानिक यात्रा, त्यसमा त्यो टुक्रा टुक्रामा आउँछ, कहिले अगाडिको कहिले पछाडिको, अनि त्यो निरन्तरता दिन बडा गाह्रो हुन्छ। नाटक एकचोटि सुरु भएपछि जीवन जस्तै त्यो छडफेर फर्केर आउँदैन नि त, होइन, फिल्ममा फर्काएर ल्याउन सकिन्छ। नाटक पनि ठ्याक्कै जीवनसँग मिल्ने भएर मेरो नाटक मनपर्छ।
एउटा चलचित्रमा मारिएको शिक्षकको अभिनय गर्न हुँदाखेरि तपाईँ पासो भएर झन्डै बेहोस
हुनुभएको,
कस्तो अनुभव गर्नुभयो? त्यस
लामो निन्द्रा जस्तो हुँदो रहेछ, म केही पनि थाहा छैन, हो
कसरी हुनुभयो?
खास भिरालो ठाउँ थियो, अनि त्यो भाइहरूले पछाडिबाट बाँधे खसे, मेरो खुट्टो चिप्लिएछ, अनि उनीहरू चाहिँ वाह या दामी एक्टिङ भनेर सबैजना दङ्ग परेर बसे, पछि तिनजना भाइलाई शङ्का लागेको छ ल के हो गडबड भयो भने हतार हतार खोलेर पानी पर्ने छन् कि के गरे
नेपाली नाटकको परिचय कसरी देख्नु भएको छ
होइन म त राम्रो देख्छु तर एकदम गजबको हाइवे चाहिँ होइन भनेको सजिलो त्यति सजिलो पनि छैन सङ्घर्ष त गर्नै पर्छ तर म नेपाली नाटकको भविष्य राम्रो देख्छु
कुनै विशेष लेखकहरू छ जसलाई तपाईँले आशा गर्नुभएको आशा गर्नुभएको छ
अभि सुवेदी राम्रो लेख्नुहुन्छ सञ्जीव उपत्यले पनि लेख्न थाल्नु भएको छ अहिले अनि खगेन्द्र लामिछाने भन्ने जुन युवा भाइ रङ्कर्म राम्रो लेख्छन् तिनले पनि त्यो बाहेक जस्तो अब अहिले कुमार नगरकोटीको कथाहरूमा नाटक हुने सम्भावनाहरू त प्रशस्त छन् कथाहरू त थुप्रै छन् अब बुद्धिसागर राम्रो लेखिरहेछ तपाईँ
कदरी नाटकको कुरा गर्दाखेरि तपाईँले तराईमा गएर स्थानीय मानिसहरूलाई नै भेला गरेर नाटक गर्नुहुन्छ होइन तपाईँले कचहरी नाटकबाट देखाउन खोजेको सन्देशलाई त्यहाँको स्थानीय भाषामा कसरी ब्लेन्ड गर्नुहुन्छ
ए त्यो चाहिँ हामी के गर्छौँ जुन ठाउँमा देखाउने हो जुन भाषामा देखाउने हो त्यही साथीहरूलाई उपयोग गर्छौँ हामी गएर देखाउँदैनौँ हामी काठमाडौँतिर चाहिँ देखाउँछौँ विराटनगर काठमाडौँमा चाहिँ स्कुलहरूमा गएर अनि जस्तो अब जनकपुरमा दाइजुको बारेमा कचहरी गर्नु छ भने हामी जनकपुरको साथीहरूलाई तालिम दिन्छौँ 10-15 दिनको अनि मदत गर्छौँ अनि उहाँहरूले नै गर्नुहुन्छ त्यो
हजुर अब अन्त्यमा एउटा प्रश्न मेरो के छ भने कलाकारहरूको विदेश पलायनले नेपाली नाटकमा कस्तो असर गरिरहेको छ
असर त गरिहाल्छ नि स्वाभाविक रूपले असर गर्छ
राम्रो नराम्रो
नराम्रै असर गर्छ
अन्त्यमा तपाईँले खसखस डट कमका श्रोताहरूलाई विशेष सन्देश दिनु पर्दाखेरि के भन्नुहुन्छ
धन्यवाद खुसी लाग्यो मलाई यहाँ आएर तपाईँहरूको जीवन राम्रोसँग बित्नुहोस्
र रङ्गकर्मी सुनिल पोखरेलज्यू तपाईँलाई बितेको दशैं र तिहारको तिरै भए पनि शुभकामना भन्दै हामी आजलाई बिदा माग्छौं धन्यवाद
हस् नमस्ते
नमस्ते